بہرحال اس سال غیر ملکی اسٹوڈنٹس اس سال کے کل داخلوں کا 27% سے زیادہ ہیں. ناؤ دا گورنمنٹ سیز دے کین ناٹ ایڈمٹ دا نیو اسٹوڈنٹس. ایون انہوں نے اپنے ویزوں کے لحاظ سے بھی پابندیاں عائد کر دی ہیں. پریزیڈنٹ کے بیان سے پہلے ہارورڈ کو 2.2 ارب ڈالر تقریباً 107 ارب پاؤنڈ کی وفاقی فنڈنگ منجمد ہونے کے باعث مالی خطرہ تھا. فرام ویئر دے ول پے دا سیلریز. ٹرمپ نے یہ بھی ڈونلڈ ٹرمپ صاحب نے یہ بھی پریزیڈنٹ آف امریکہ دھمکی دی ہے کہ وہ ہارورڈ کے ٹیکس میں سے جو استثنا ہے یا وہ اس کو ختم کر دیں گے. اب دیٹ ول آلسو بھی ایک بہت بڑا چماعت ہوگی ان کے اس کے اوپر, جس میں ظاہر ہے دے ول ناٹ بی ایبل ٹو ود اسٹینڈ آل دی ایکسپینسز. یونیورسٹی کو سالانہ لاکھوں ڈالر کا نقصان ہو سکتا ہے. امریکی میڈیا رپورٹ اس پر عمل درآمد کی منصوبہ بندی کر رہا ہے اور ہارورڈ نے کہا ہے کہ اس کی ٹیکس اسنا حیثیت ختم کرنے کی کوئی قانونی بنیاد ہے نہیں, مگر دس از دا لائف ویئر وی کین سی اٹس اے مائٹ از رائٹ بائی دی صورتحال. ابھی یسٹرڈے کی بات ہے کہ یونیورسٹی پر ایک اور ڈونلڈ ٹرمپ صاحب نے کہا کہ اب یہ تعلیم کا معقول ادارہ بھی نہیں رہا. یعنی ہارورڈ کے بارے میں انہوں نے کہا ہے کہ یو نو واٹ آئی وی اسکول, یہ تو معقول کا ادارہ بھی نہیں ہے. یہ حملے صرف ہارورڈ تک ہی محدود نہیں ہے. حکومت کو یقیناً اپنی پالیسیز کی وجہ سے انہوں نے 60 ادر یونیورسٹیز, جسٹ دا نیو ورلڈ میپ, اٹس آل اباؤٹ نیو ورلڈ میپ. انتخابی مہم کے دوران ٹرمپ نے یونیورسٹی پر فنڈنگ بند کرنے کا بھی وعدہ کیا ہے. قدامت پسندوں کے خلاف تعصب برتنے والے ادارہ بھی قرار دیا ہے اور انہوں نے کہا ہے کہ وقت کے ساتھ ساتھ ان تعلیمی اداروں کے اوپر جو امریکنز ہیں ان کا اعتماد جو ہے وہ کم از کم کم ہوتا چلا جا رہا ہے. ریپبلکنز تو بالکل بھی ان یونیورسٹیز پہ بلیو نہیں کرتے. یہ تھی ایک صورتحال. آئیے صاحب ایک اور گیت کی طرف لے کے چلتی ہوں. اگین اٹس اے سانگ, اس کو پہلے گایا تھا مادام نور جہاں صاحبہ نے, کوک اسٹوڈیو نے اس کو ریپروڈیوس کیا ہے. ٹاپ آف ٹاور کا بھی وقت ہوا چاہتا ہے, بٹ دیٹس اوکے, آئی پلے دا سانگ. آج 4:25 پہ ایک سیگمنٹ ہوگا جس کو امتیاز گل صاحب پیش کریں گے. اس سیگمنٹ کو ضرور سنیے گا. امتیاز گل صاحب کسی بھی تعارف کے محتاج نہیں ہیں. ہاسپٹل لیک شور بولی وارڈ کی ابھی فلیشنگ نیوز میرے سامنے آئی ہے. میں آفیسر وہ کہتے ہیں مین ڈائز ان دا ہاسپٹل آفٹر کریش آن دا لیک شور. لیک شور پہ ایک کریش ہوا جس میں ایک آدمی کی ڈیتھ ہوئی ہے. اس کے بارے میں بات کرنا چاہیں گے ہم. اٹس اے فلیشنگ نیوز ناؤ. میں نے وہ آگ لگی ہوئی دیکھی کل مارننگ میں. انشاءاللہ 11 ڈگری سینٹی گریڈ ہوگا, بارش آپ کو ملے گی. آفٹر نون میں 17 ڈگری سینٹی گریڈ, ایوننگ 15 ڈگری سینٹی گریڈ. اٹ از فار ٹمارو. ٹھیک. اور آئیے صاحب گیت سنیے. ہو لال میری پترکھیو بلا جھولے لال. انجوائے دس سانگ. اچھا یہ وہ گیت ہے جس کو مادام نور جہاں نے پہلے گایا. اس وقت کوک اسٹوڈیو کی پروڈکشن میں آپ کے ساتھ دے رہی ہوں. قرت العین بلوچ اور اکبر علی کی آواز, اس کے علاوہ اریب اظہر کی آواز.
پڑھنا قصیدہ حق دے بلیدہ, سارے سناؤ نعرہ علی دا. جھکیاں میں ڈرتے بن کے سوالی, عزت ملی ہے جگ تو نرالی. پے لوگ آکھن میں کو کلندر, سگا مگر میں علی دی گلی دا. پڑھنا قصیدہ حق سے بلیدہ, پڑھنا قصیدہ حق سے بلیدہ.
لال میری پت رکھیو بھلا جھولے لال, لال میری پت جھولے لال. سندھڑی دا
दिलबर ते दीदार ने कीता मैनू मस्तो मस्त, मैं खाने विच कौन होवेगा मेरे वर्गा मस्त। उस दिल अंदर कदर जहां दी किधरे नजर ना आवे, जो दिल तेरे इश्क ने कीता मेरे सोनिया मस्त। रुत पसंती अंदर माही जलवा आन दिखाया, बुलबुल नहर हवावा फुल भी हो गए मस्त। रोज अवन में जाम जे पीता वादक मस्ती वाला, बूहे कंढा शाम सवेरे मैनू दिसदे मस्त। ओ ना डरदा दोजक कोलों ना लालच जन्नता रखे, जो भी हो गया इस जाने मांग कलंदर मस्त।
चार चराग तेरे बनन हमेशा, चार चराग तेरे बलन हमेशा, चार चराग तेरे बलन हमेशा। मंजुआ में बालन आइया भला झूले लालन, मंजुआ में बालन आइया भला झूले लालन। सिंधड़ी जा देवन जा शाहबाज दम
कार का तो मालूम नहीं, लेकिन आपको आपके बंगले तक पहुंचाएंगे जी यानी मॉर्गेजेस के मयंक भटनागर जी। हर तरह की मॉर्गेजेस में करते हैं स्पेशलाइज, वो रेजिडेंशियल हो, कमर्शियल हो, प्राइवेट हो, फर्स्ट या सेकंड मॉर्गेजेस, और या फिर आप हैं फर्स्ट टाइम होम बायर। मयंक भटनागर जी 6477022023 647702B23।
لائسنس نمبر 10394.
وہم و گمان سے دور دور, یقین کی حد کے پاس پاس.
پراپرٹیز ریزیڈینشل اور کمرشل, بائنگ اور سیلنگ,
انویسٹمنٹ پراپرٹیز یا پھر کنڈومینیمز ان دی ڈاؤن ٹاؤن ٹورنٹو.
وی ول ارینج یور مورگیج,
آلسو ا ہاؤس وارمنگ گفٹ.
سروس از آر پرائیورٹی,
کسٹمر سروس از آر پرائڈ. پلیز ایکسپیرینس دی ڈفرنس. آپ گھر خریدنا یا گھر کو بیچنا چاہتے ہیں, گھر کی ایویلیویشن کے لیے ایک دفعہ کال کیجیے عارفہ مظفر 6478986245.
خوبصورت دانت, با اعتماد مسکراہٹ اور با اعتماد گفتگو. آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی ضمانت. فلنگز, کراؤنز, بریجز, کلیننگ, ایکسپٹنگ نیو پیشنٹس, فری کنسلٹیشن. دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا, 310 شیپرڈ ایونیو ایسٹ, 299-7466.
کھانا ہو تو آ جاؤ شاہین ٹکا اور کباب.
All your favorite dishes prepared to perfection at Shaheen Tikka and Kebab.
مجھے مزے دے چکن ٹکے کباب بریانی دال تڑکا,
لاہوری اسٹائل ناشتہ, مزیدار کڑھائی, ملک واٹرنگ کباب اینڈ سیزلنگ باربیکیو آئٹم.
شاہین ٹکا اور کباب
ان فلیمنگٹن مال.
والیا ٹریفک لیگل سروسز سے جناب RS والیا.
Careless driving,
speeding یا پھر accident,
fail to remain stop at the scene,
red lights یا پھر seat belts,
permit drive without insurance,
racing, student driving یا پھر caught while using phone,
speeding,
RS والیا آپ کی ٹکٹ سے نجات دلوائیں گے اور آپ کے پوائنٹس بھی سیو کریں گے. 9054542112.
A call truck and loom.
Tade truck badshah di quality service, repair, oil change, wash te maintenance.
Ek aur khush khabri.
North American, Chinese te Korean name te istemal shuda tires with full warranty.
A call truck and loom. 1776 Mearside Drive, 905-565-1100. 905-565-1100.
اپنے پیاروں کو پیسے بھیجیں لیمپ فائی کے ذریعے. پیسے پہنچے منٹوں میں, وہ بھی آسان اور محفوظ طریقے سے, گڈ ایکسچینج ریٹ کے ساتھ. $150 بھیجنے پر $0 فیس. اس کے علاوہ اگر آپ $100 سے زیادہ بھیجیں تو سائن اپ کرتے وقت ریفرل کوڈ E10 استعمال کریں اور اپنی پہلی ٹرانزیکشن پر 10% کیش بیک حاصل کریں, یعنی $500 بھیجنے پر $50 کیش بیک کی صورت میں آپ کے اکاؤنٹ میں واپس. لیمپ فائی کی 10% کیش بیک آفر کے لیے آج ہی لیمپ فائی کی فری ایپ اپنے فون میں ڈاؤن لوڈ کریں. وزٹ lampfy.com فار ٹرمز اینڈ کنڈیشنز.
بہت شکریہ پروگرام کو سننے کا. اسٹوڈیو کا نمبر 416620. آئی ہیو جسٹ 10 منٹس اینڈ 10 منٹ میں ایک بہت خوبصورت گیت میں آپ کی طرف لے کے آئی ہوں. ریڈیو پروگرام کا مقصد قطن یہ نہیں ہوتا کہ ہم نے نیگیٹیوٹی امپارٹ کرنی ہے. ابھی ڈیفینیٹلی زندگی میں جو بھی سرکمسٹانسز ہیں اس کے مطابق ہم مثبت رہنے کا حوصلہ دینا چاہتے ہیں, ہم مثبت رہنا چاہتے ہیں. یوں تو زندگی میں کوئی بھی چیز آئیڈیل نہیں ہوا کرتی, ہمیشہ اتار چڑھاؤ ہوتے ہیں, اور الحمدللہ ہمیشہ سوچتے ہم یہی ہیں کہ جو اتار چڑھاؤ ہیں یا نشیب و فراز ہیں, یہ زندگی کی وہ صورتحال ہے جو ہم کو اسٹرانگ کرنے کے لیے. آپ بتائیں کہ بیماری میں اگر میں اور آپ, اٹالینز میں امیونٹی بہت کم ہوتی ہے بیکاز آئیڈیل سرکمسٹانسز میں انتہائی صاف جگہ پہ وہ رہ رہے ہوتے ہیں. بٹ میرا کوئی پولیٹیکل پروگرام نہیں ہے. آف کورس وی ڈو ٹاک اباؤٹ دی لیٹسٹ صورتحال کا, پاکستان, کینیڈا, اراؤنڈ دا ورلڈ میں ہم اس کی بات کرتے ہیں. بٹ آئی ڈونٹ وانٹ بی سک ان دا لانگ رن ٹو ہیو مائی مینٹل ایشو, اور جو میں اگر ٹرانسفر کر دوں ٹو مائی نیکسٹ جنریشن, اور مائی گرینڈ چلڈرن جو ہیں سفر الاٹ. لیو ہیپی, اسٹے ہیپی, دیٹس آل واٹ دا لائف از. ایک بٹ سم ٹائمز بہت ساری پوئٹری ایسی ہوتی ہے جو ہم کو اچھی لگتی ہے. جاوید اختر کے بارے میں نے کل بھی کہا تھا, آئی لو ہز پوئٹری. مجھے ان کی پوئٹری پڑھنا اچھا لگتا ہے, بہت خوبصورت لکھتے ہیں. حقیقت میں دریا کیا بلکہ پورے کے پورے بحیرہ اوقیانوس کو وہ کوزے میں بند کر دیتے ہیں, کوئی شک نہیں اس میں. پورے کے پورے بحیرہ کو وہ کوزے میں بند کرتے ہیں. تو یہ ایک فلم کا گیت بھی ہے. یہ فلم اگین کل بھی کلاسک فلم کی کلاسک فلم کہا کرتے تھے نا اس کو, हाँ मेरा ख्याल है इनको क्लासिक जो वो कौन थी उनकी फिल्में, कल मुझे उनका नाम याद था, मुझे उनका नाम भूल गया, क्यों जिंदगी की राह में, जावेद अख्तर की पोएम। मैंने आपसे कल भी शेयर किया था कि जावेद अख्तर इज वन ऑफ द पोएट, अमजद इस्लाम अमजद की बात कर रहे हैं, इज वन ऑफ द पोएट जिसकी पोएट्री को पढ़ के मजा आता है, आपको लगता है जैसे आप अपनी जिंदगी की कहानियों को दोहरा रहे होते हैं मुख्तसर अल्फाज में। क्यों जिंदगी की राह में मजबूर हो गए, इतने हुए करीब के हम दूर हो गए, ऐसा नहीं कि हमको कोई भी खुशी नहीं, लेकिन ये जिंदगी जो नहीं तो कोई नहीं, लेकिन ये जिंदगी तो कोई जिंदगी नहीं, क्यों इसके फैसले हमें मंजूर हो गए। वंस अगेन जावेद अख्तर का कलाम है कि क्यों जिंदगी की राह में मजबूर हो गए, इतने हुए करीब के हम दूर हो गए, ये गीत भी मैं पेश करती हूँ। ऐसा नहीं कि हमको कोई भी खुशी नहीं, लेकिन ये जिंदगी भी तो कोई जिंदगी नहीं, क्यों इसके फैसले हमें मंजूर हो गए। देयर आर टाइम्स वी हैव टू बो डाउन इन फ्रंट ऑफ आवर लाइफ एंड इन फ्रंट ऑफ आवर हार्डशिप। पाया तुम्हें तो हमको लगा कि तुमको खो दिया, हम दिल पे रोए और ये दिल पिरो दिया, पलकों से ख्वाब क्यों गिरे, क्यों चूर हो गए, क्यों जिंदगी की राह में मजबूर हो गए, इतने हुए करीब के हम दूर हो गए। इट्स अ ब्यूटिफुल सॉन्ग। ये गीत जो है मेरा ख्याल फिल्म साथ साथ थी, जगजीत सिंह की आवाज में, ये गजल मैं आपकी खिदमत में शेयर करती हूँ। ब्यूटिफुल फिल्म।
प्यार मुझसे जो किया तुमने तो क्या पाओगी, प्यार मुझसे जो किया तुमने तो क्या पाओगी, मेरे हालात की आंधी में बिखर जाओगी, प्यार मुझसे जो किया तुमने तो क्या पाओगी। बाशिंदा हूँ ये तो बस मैं हूँ के इस हाल में भी जिंदा हूँ, ख्वाब क्यों देखूँ वो कल जिस पे मैं शर्मिंदा हूँ, मैं जो शर्मिंदा हुआ तुम भी तो शर्मा, प्यार मुझसे जो किया तुमने तो क्या पाओगी।
सब कुछ ही पाया जाएगा इंशाल्लाह तबारिक व तआला, आप चिंता ना करें, बिल्कुल चिंता ना करें। एक्चुअली मैं आपके साथ जो गीत क्यों जिंदगी की राह में मजबूर हो गए इतने हुए करीब के हम दूर हो गए, मैं वो वाला गीत आपके साथ शेयर करना चाह रही थी। इट वॉज दूसरे गीत की तरफ हम चले गए। ये गीत बहुत खूबसूरत था, मेरा ख्याल है इसी फिल्म से ही ये गीत था, क्यों जिंदगी की राह में मजबूर हो गए इतने हुए करीब के हम दूर हो गए। बहुत खूबसूरत लिखते हैं जावेद अख्तर, उन्हीं की पोइट्री है और ये गीत आपकी समातों की नजर करना चाहती हूँ। इंजॉय दिस ब्यूटिफुल सॉन्ग, स्टे ट्यून्ड द बीट। मैं आपके साथ अभी जो शेयर करना चाह रही हूँ, मैं आपके साथ शेयर करना चाह रही हूँ, अल्लाह आपका भला करे, इम्तियाज गुल साहब का इंटरव्यू, बट बिफोर दैट लिसन दिस ब्यूटीफुल। Thank you. पार्ट वो नहीं होता, एक बच्चा अपनी मस्ती के बीच में चल रहा होता है, उसको पता ही नहीं चलता दाएं क्या हुआ बाएं क्या हुआ, अभी तो मैंने फायर हो जाना था, बस अल्लाह ही बचा गया। एक्चुअली एक इंटरव्यू और था, और मैं क्विक ट्रक ल्यूब के मंजिंदर भाई का भी इंटरव्यू था, बट आई टोटली फॉरगॉट इट, एवरीथिंग ब्लू आउट ऑफ माय माइंड। एनीवेज मैं फटाफट आपको छोड़ती हूँ शिराज शफी के साथ। देखिए साहब, इंटरेस्टेड बेशक अभी कम नहीं हुए इस दफा में, मगर अभी डो टर्म्स में कम होने, बेटर टू बाय होम अगर आप घर खरीदना चाहते हैं और आपको मॉर्गेज की उसके लिए जरूरत है, या इफ यू आर प्लानिंग टू बाय अ बिजनेस यू नीड अ मॉर्गेज, टॉक टू शिराज शफी। उनका नंबर 416-502-8000। शिराज, मेरा तो आलम वही है कि वो कहते हैं माँ ने भेजा था कि बच्चे जाके आलू खरीद के लेके आओ, तो रस्ते में ब्लेयर्ड की दुकान मिल गई, यानी वो गेम प्लेस आ गई, तो वो बंदा घुस गया, बच्चा घुस गया ब्लेयर्ड की दुकान में, उसने जनाब इधर से टेबल टेनिस खेल रहा है, इधर से ब्लेयर्ड खेल रहा है, और टाइम सारा वेस्ट, जो अम्मी ने ग्रोसरी के लिए पैसे दिए थे वो भी खर्च कर लिए, अब घर कैसे जाए। यही सूरत हाल मेरी है इस वक्त, एब्सोल्यूट। टाइम कम है क्योंकि हमने एक और प्रोग्राम लगाना है जिसको हमने लगाना है, और प्लीज क्विकली आप अपना तारुफ कीजिएगा अपनी कंपनी। खुदा की कसम मैं फंस गई आज मैं फंस गई। अपना तारुफ कराइए, अपनी कंपनी का तारुफ कराइए, तीन दफा आप फोन नंबर बता दें, मैंने नहीं इंटरप्ट करना आप।
ओके जी, हम लोग बेसिकली कॉल मॉर्गेज के लिए पिछले 20-22 साल से मॉर्गेज इंडस्ट्री के अंदर हम लोग सोल्यूशन बेस्ड सर्विसेज प्रोवाइड कर रहे हैं। किसी भी किस्म की सिचुएशन हो, अकाल मॉर्गेज अपने नाम और काम दोनों की वजह से जानी जाती है। आपको किसी भी किस्म की मॉर्गेज चाहिए, कोई रेजिडेंशियल मॉर्गेज चाहिए या कोई कमर्शियल मॉर्गेज चाहिए, या किसी भी किस्म की कोई लाइन ऑफ क्रेडिट चाहिए, होम इक्विटी लाइन ऑफ क्रेडिट चाहिए, या आपको कोई प्लान बन रहा है जी आपको फ्रेंचाइज बाय करना चाह रहे हैं या कोई अग्रीमेंट बाय करना चाह रहे हैं, तो इन सब लोन्स के लिए हम इस पर आफर कर सकते हैं। मेरा नंबर नोट कर लें जी, शिराज शफी का अकाल मॉर्गेज 416-502-8000 416-502-8000। आपका जी आज मैं बात करना चाहूंगा अपने वो बहन भाई जो सेल्फ एम्प्लॉयड है। बेसिकली ये इनकम तो बड़ी अच्छी बनाते हैं, लेकिन जब ये अपनी पर्सनल टैक्स रिटर्न फाइल करते हैं ना, तो ये अपनी उस इनकम के अंदर बहुत सारे एक्सपेंस वगैरह डाल के, डिडक्शन डाल के अपनी इनकम बहुत कम शो करते हैं। यही वजह है जब ये बैंक के पास जाते हैं मॉर्गेज लेने के लिए, तो ये वहां पर क्वालिफाई नहीं कर पाते। हमारे साथ ऐसे लैंडर काम कर रहे हैं जो स्टेटेड इनकम कौन सी है जो आपने CRA को शो की हुई है लाइन 150 के ऊपर, उस इनकम के ऊपर बगैर किसी ट्रेडिशनल इनकम की वेरिफिकेशन किए आपकी जो मॉर्गेज है बहुत ही अच्छे इंटरेस्ट रेट के ऊपर आपको करके दे सकते हैं। दूसरी बात यह है आपका जी कि सारे जो बैंक है ना वो कंफर्टेबल फील नहीं करते सेल्फ एम्प्लॉयड की मॉर्गेज करने में। जो दो बैंक कर रहे हैं उन तक हर मॉर्गेज एजेंट का जो है ना एक्सेप्ट नहीं है। यही वजह है कि जब हमारे बहन भाई ये आते हैं हमारे पास तो ये काफी ज्यादा परेशान होते हैं। ये डेली बेसिस पे हो रहा है, ये कोई एक दिन की बात नहीं है, ये डेली बेसिस पे हो रहा है। डेली बेसिस पे कॉलें आ रही हैं, डेली बेसिस पे जो हमसे 3 महीने पहले पूछ के गए थे वो भी कॉल करके दोबारा यही पूछ रहे हैं कि जब हमारी कल क्लोजिंग आ गई है तो बताएं क्या करें। देखो जब आप 3 महीने पहले आए थे हमने आपको बताया था, तो उस वक्त आपने हमारी बात को फॉलो नहीं किया, आपने अपने पहले ही ब्रोकर के साथ जो ना काम जारी रखा, और लास्ट मोमेंट पे आके आज आपको सरप्राइज मिल रहा है। सरप्राइज इसी वजह से मिल रहा है क्योंकि आपने अपनी ऑप्शन जो है एक्सप्लोर नहीं किए उस वक्त। तो मेरी ये सबसे रिक्वेस्ट है कि कॉल करो, अपनी ऑप्शंस को एक्सप्लोर करो, ताकि एटलीस्ट आपको पता चल सके कि आपके पास कौन कौन सी ऑप्शंस मौजूद हैं, लास्ट मिनट में आपको सरप्राइज ना मिले। देखो अगर आपको पता था कि आपकी 3 महीने के बाद क्लोजिंग है, आपने उसको कॉल भी किया, आपने सारे सिनेरियो डिस्कस भी किया, हमने आपको बताया भी, आपने फिर भी उसके ऊपर कोई काम नहीं किया, फिर भी आप उसी तरह से अपने पहले ब्रोकर के साथ के उनके कहने के ऊपर जी हम ए लैंडर से मॉर्गेज करवा देंगे और लास्ट मिनट पे क्या जी कि आपकी मॉर्गेज प्राइवेट पे होनी है। देखो जब प्राइवेट पे होनी है तो ऑब्वियसली फिर लैंडर की फीस भी आपने पे करनी है, ब्रोकर की फीस भी पे करनी है, हाई इंटरेस्ट रेट भी आप ही ने पे करना है। तो इसलिए मेरी सबसे रिक्वेस्ट है कि अगर आप लोगों की क्लोजिंग आ रही है कॉल करें, अपना शेड्यूल डिस्कस करें, गाइड करने के हम किसी किस्म के कोई चार्ज नहीं करते, आपको फ्री जो ऑप्शन प्रोवाइड करते हैं। मजीद इन्फॉर्मेशन के लिए कॉल कर सकते हैं, मेरा नंबर नोट कर लो जी, शिराज शफी का कॉल मॉर्गेज 416-502-8000 416-502-8000। हमारे पास 90 लैंडर्स की जो है ना बकेट मौजूद है, हम इस 90 लैंडर्स की बकेट में से अपने बहन भाइयों के लिए जो अच्छी प्रोडक्ट होती है ना बेसिकली वो सिलेक्ट करते हैं जिससे इनको फायदा हो। इनको फायदा होगा तो ये दोबारा हमारे पास आएंगे, हमारे साथ लॉन्ग टर्म काम करेंगे। इसलिए हमारी कोशिश ये है कि इनके लिए अच्छी प्रोडक्ट इस्तेमाल करें। तो मजीद इन्फॉर्मेशन के लिए कॉल कर सकते हैं, नंबर नोट कर लो जी, शिराज शफी का कॉल मॉर्गेज 416-502-8000 416-502-8000।
416-502-8000 Shiraz Shafiq, I know him for a long time and I guarantee aapne residential or commercial property nahi hai, ek dafa raabta zarur kijiyega. And I quickly sirf itna hi convey karungi ki Shiraz mere listener, I love them and I request you to look after them in an extraordinary manner. Thank you.
Inshallah.
I love you. Is baat ki main aapko zamanat deti hu. Give me a call. Apna jo bhi experience ho, we'll take your experience on the air. 416-502-8000 Shiraz Shafiq ka number hai. Shukriya hamare un tamam sponsors ka jinke tawassut se hum ye program aapke khidmat mein pesh kar sake. Main aapko sirf itna kehna chahti hu ki please GTA Painters Mohammad Saleem ko call kijiyega agar aap apne ghar mein Italian style ki ek ek wall accent wall banwana chahte hain. It's a very nice way, texture style painting, jiske liye paint different hai, isko roller ke saath nahi kiya jata, iske liye wo Italian paint hi istemal kiya jata hai. Iske alawa dry wall hai, agar aap wallpaper lagwana chahte hain, ya agar previously aapka wallpaper hai, to aap call kijiyega, mashware ki katan koi fees nahi hai, and I guarantee the best possible service for the paint. Exterior या interior जीवन अगर आपने अपनी पूरी की पूरी घर का exterior color change करना बाद उसका लाल color जैसे मुझे मेरे घर का लाल color मेरे दिल को खाता है अब it is not लाल पता नहीं क्या color है मतलब लाल और बेज के दरमियान का color तो मेरा मुझे आजकल grey buildings बहुत अच्छी लग रही हैं बहुत से लोग service देते हैं मेरी request है even अगर आपका deck है या fence है जिंदगी लकड़ी की जिंदगी बढ़ाने के लिए you can use the fence को आप repair कर सकते हैं fence को आप paint कर सकते हैं fence को आप stain कर सकते हैं quality work I guarantee quality work ke liye Mohammad Saleem 647-271-1974-271-1974 please give him a call for further information ek program Imtiaz Gul ke saath isko samad farmaiye yeah Mohammad Zafar aapke saath hain welcome to this show aaj ke program mein every thursday hum aapki mulaqat karwaya karte hote hain janab Imtiaz Gul sahab se director of research and securities hamari abhi pichle dino jaise main pichle programs mein bhi aapke sath share kar chuki hu and I wish ki aap inki profile ko dekhiye bhi he was there in Afghanistan he was there in Bangladesh with the delegation and so many other things china ke sath bahut involved hain internationally bahut involved hain तो उसके बाद ऑफ कोर्स जब हम जर्नलिज्म की बात करते हैं एक होता है अजम्पशन के ऊपर चलना एक होता है स्टेबल सेटल्ड पीपल वो उन रूल्स और जवाबित के मुताबिक चलते हैं जिसमें हम कोई क्यासराई नहीं करते हम डेफिनेटली एनालाइज करते हैं मगर हम उसमें चीजों को बहुत तड़का लगा के नहीं बेचते बिकॉज जितनी भी एयरवेव फ्रीक्वेंसीज हैं उनकी रिक्वायरमेंट इज टोटल डिफरेंट एज कम्पेयर टू द यूट्यूब वो कहते हैं ना बहुत ज्यादा आजादी ने हमें बहुत ज्यादा छूट भी दे दी जिसमें चीजें आउट ऑफ कंट्रोल चली गई दोबारा बात कहां से शुरू हुई थी कहां चली गई जनाब इम्तियाज गुल साहब इस वक्त मेरे साथ हैं सर अस्सलाम वालेकुम कैसे हैं आप
जी वालेकुम अस्सलाम शुक्र अल्हम्दुलिल्लाह आप खैरियत से हैं
बस सर रब का शुक्र अदा कर भाई जिसने तेरी गाय बनाई शुक्र ही करते रहे तो बहुत अच्छा करते रहे तो बहुत अच्छी बात है रीजन बीइंग ये सर जो कल परसों का वाक्य है ऑफकोर्स ग्लोबल वार्मिंग इज इंटरनेशनल प्रॉब्लम है इस वक्त अभी एक चाइनीज की एक इंटरनेशनल रिसर्च है जिसमें उन्होंने कहा है कि जमीन का फना का जिक्र है और उसने कहा है एक अरब साल इसके लिए रिक्वायरमेंट है सूरज का हुजूम बढ़ता चला जा रहा है एंड ऑफकोर्स इसमें इंसान भी बहुत कॉन्ट्रीब्यूटर है जमीन पे जो हमारी हालात जमीन के हालात इंसानी सतह के खराब जो कुदरती हालात है वो हम खराब करते चले जा रहे हैं पाकिस्तान में जाहिर है कैनेडा में भी सूरत हाल ये है वेरी अनसर्टन वेदर एक दिन आप प्लस में चले जाते हैं प्लस 12-13 और एक दिन आप जो है वो माइनस में यस्टरडे इट वॉज सो कोल्ड एंड 17 अप्रैल का दिन था इट वॉज सो कोल्ड कि 10 मिनट अगर आप बाहर रहें तो विंड चिल इतनी ज्यादा थी कि आपकी उंगलियां फ्रीज होके गिरने वाली बात थी पाकिस्तान में ओले पड़े बड़े बहुत बड़े साइज के ओले पड़े और मैं समझती हूं कि अल्लाह तबारिक तआला खुद तो जमीन पे उतर के नहीं आया करते थे अल्लाह ताला तो چاہے اپنے معجزے دکھائیں تو وہ معجزے دکھایا کرتے ہیں، اگر قوموں کی سزا کا واقعہ کیا جائے، چاہے وہ نوح کا واقعہ کر لیں، چاہے آپ فرعون کا واقعہ کر لیں، یا بہت ساری اور قومیں، عاد اور سمود کا ذکر کر لیں، تو آفتیں آیا کرتی ہیں. پاکستان میں لوگ انکروچمنٹس میں لوگوں کے گھر گرائے جاتے ہیں، ذاتی دشمنیوں پہ لوگوں کے گھر گرائے گئے، پولیٹیکل تمام پولیٹیکل پارٹیاں اپنے اپنے ریونج لیتی ہیں جب ان کے پاس طاقت ہوتی ہے. رہی صحیح کسر ہمارے اداروں نے پوری کر دی، کچھ لوگوں کو جیل میں بند کر دیا. تو یہ جو ژالہ باری ہوئی، آئی واز لوکنگ ایٹ اے ویڈیو جس میں لوگوں کی گاڑیوں کے شیشے ٹوٹے، اور آپ یقین کیجیے گا، آئی جسٹ تھاٹ اباؤٹ دا ڈیز وین آئی واز ان پاکستان، کہ گاڑی کی ایک بتی بھی چینج ہوتی تھی نا تو یا ٹوٹتی تھی تو بڑا اٹ واز ایکسپینسو دیٹ ٹائم. تو اس حالات میں جب انفلیشن بھی ہے، جب پیسے کی بھی کمی ہے، جب چیزوں کی پرائسز بھی بہت زیادہ ہیں، جب انسرٹینٹی بھی بہت زیادہ ہے، تو ہاؤ وڈ پیپل سروائیو؟
مشکل ایسی ظاہر ہے. خود ہماری اپنی، ہم نے گاڑی نئی لی تھی، وہ نکالی باہر، تو اس کا بھی ونڈ شیلڈ، جو بیک اسکرین ہے، اس کے تمام باڈی کیسے لگا کہ گولیاں برسائیں گی. تو یہ آپ جو ویڈیو دکھا رہے ہیں، یہیں پہ میں اتفاق پر ہم کافی پینے کے لیے گئے تھے، اور ساتھ ہی ود ان فیو سیکنڈز، یہ کوئی اس وقت ہم جب بات کر رہے ہیں تو اس سے کوئی 29.5 گھنٹے پہلے کا یہ واقعہ ہے، کوئی 4:45 کے درمیان وقت تھا. اور میں نے تو زندگی میں اس قسم کے خوفناک مناظر نہیں دیکھے، کہ ایسی ساتھ میں آوازیں آ رہی تھیں، سمجھ نہیں پڑ رہی تھی کہ کوئی حملہ پاکستان پہ، اسلام آباد پہ کوئی غیر مرئی قوت ہے، وہ حملہ آور ہو گئی ہے، کیونکہ ایک دم شور ہوا، شور کے ساتھ دھول اٹھی، دھول کے ساتھ پھر یہ اس سائز کے یہ اولے آنے شروع ہوئے. اور آپ یقین کیجئے، ہم جہاں تو اولے اتنی تعداد اس طرح کٹ رہی تھی جیسے انہیں کوئی آری کے ساتھ یا چھرے کے ساتھ کاٹ رہا ہے. جو ہی آ کے اس پہ اولا لگتا تھا تو وہ ساتھ ہی شاخ نیچے آ جاتی تھی. ہمارے ساتھ وہ ریسٹورینٹ میں دو چائنیز خواتین بھی تھیں، وہ بیچاری اتنی خوف زدہ ہوئی کہ وہ ایسے کر کے منہ پہ نا اور وہ کر رہی ہیں ڈر کے مارے، اور لوگ کافی ایک بڑا خوفناک قسم کا منظر تھا. اور انسان سوچتا ہے کہ معلوم نہیں یہ کسی کی سزا ہے، بدعا ہے یا کیا ہے، لیکن بہرحال موسماتی تبدیلیاں تو دنیا بھر میں ہو رہی ہیں. اس قسم کے مناظر شاید ہمیں ابھی بہت زیادہ نظر آئیں گے مختلف ملکوں میں.
سر، قرآن پاک میں ذکر ہے، اللہ تبارک و تعالیٰ بار بار کہتے ہیں، اور میں بھی کوئی اس لحاظ سے نہیں، ظاہر ہے میں زندگی میں کسی کو تکلیف میں دیکھا یا کسی کو اپاہج دیکھا تو اگر ایک آنکھ پڑی تو دوبارہ، کہ اگر میں کچھ کر سکتی ہوں تو میں کروں، دوبارہ نظر. ایک خوف برائی کے بارے میں بھی، کہ اگر آپ کی 7 نظر پڑ جائے مگر آپ عمدن اس طرف اگر نظر اٹھائے تو ناؤ یو آر آنسریبل. قرآن پاک یہ کہتا ہے کہ مت بیچو قرآن کی آیتوں کو سستا. لوگ اب اس چیز کو، یعنی لوگوں کا غصہ جس طرف ریلیٹ کر رہا ہے، اور اگر یہ ریلیجیسلی اس طرف چلا گیا تو دس ول بی ویری ڈینجرس. جس میں لوگ یہ کہہ رہے ہیں کہ چیف آف دا آرمی اسٹاف جو ہیں انہوں نے قرآنی آیات کا حوالہ دیا تھا اور تقریر کی، جو ہی تقریر ختم ہوئی ژالہ باری شروع ہوئی، آسمان سے کنکر کی شکل میں برف کے ٹکڑے برسنا شروع ہو گئے، اور کہتے ہیں کہ عمارتوں کی کھڑکیاں بھی ٹوٹی. دس از ناٹ اونلی کہ لوگوں کی گاڑیوں کی ونڈ شیلڈ ٹوٹی، بلکہ ان کے بونٹس بھی ڈیمیج ہوئے ہیں، لوگوں کا ٹھیک ٹھاک نقصان ہوا ہے، اور عمارتوں کے شیشے بھی ٹوٹے، حالانکہ یہ ٹیمپرڈ گلاس ہوتا ہے.
جی بالکل، ابھی میں بالکل ٹیمپرڈ گلاس تو نہیں، لیکن اس میں بہرحال ابھی ہماری ایک دوست ہیں، سابق سفیر ہیں، تو انہوں نے کہا کہ ان کے گھر کی 3 یا 4 بڑی کھڑکیاں جو ہیں ان سب کے شیشے ٹوٹ گئے، کیونکہ یہ اتنے زوردار انداز سے اتنی سپیڈ کے ساتھ یہ گولے آ رہے تھے کہ جہاں جہاں اگر وہ ایک ایسے خاص اینگل سے وہ لگ رہا تھا شیشے کے اوپر تو شیشہ توڑے بغیر وہ نہیں. ظاہر ہے بڑے لوگوں کے بہت سارے نقصانات ہوئے ہیں، بلکہ جو بڑی کمپنیاں ہیں، جو ہاول ہے، ٹویوٹا، ہونڈا، ان کے شو روموں پہ، جہاں جہاں پہ ورک شاپس ہیں وہاں پہ تو آج سارا دن بہت ہنگامہ رہا، کیونکہ ہزاروں نہیں تو سینکڑوں گاڑیاں جو ہیں وہ اس طرح خراب ہوئی ہیں، اور اچھے خاصے نقصانات ہوئے ہیں, اور مجھے تو بہت ایکچولی خوفزدہ کرنے والا منظر تھا. آج تک میں نے زندگی میں یہ مناظر نہیں دیکھی.
یقیناً ہمارا میرا اگین بار بار ریئلائز کرانا بھی کوئی مناسب. مجھے تو بے اختیار وہ کہتے ہیں نا کہ اللہ تبارک و تعالیٰ کی کھلی نشانیوں کا انکاری ہونا. یس گلوبل وارمنگ ہے, اس میں کوئی شک نہیں, بٹ آپ قوم لوط کی طرف آ جائیں, حضرت لوط کا ذکر کرے تو فرشتے آتے ہیں, وہ آ کے جو ہوتا ہے اور اس کے بعد وہ جو پیش گوئی دی جاتی ہے ان کو کہ قوم کے ساتھ کیا ہونے والا ہے, سزا کیسے ملنے. آپ آگے آ جائیں, آج سمود کی طرف آ جائیں, آپ ابراہ کے لشکر کی طرف کے کعبہ کی طرف چڑھائی کر رہا تھا اور پھر کیا ہوا. بہرحال میں تو قرآن کی انہیں آیات کو ریلیٹ کرتی ہوں, مگر یقیناً میں ان میں شامل ہوں. ہمارے اپنی غلطیاں بھی ہیں, اب کسی اور پیغمبر کو تو نہیں آنا, مگر اب یقیناً اللہ بہتر کرے خدا. میں بلکہ کبھی کبھی سوچتی ہوں کہ وہ حضرت عیسیٰ علیہ السلام کے بارے میں کہا, حضرت موسیٰ علیہ السلام کے بارے میں انہوں نے کہا کہ اب تمہاری ماں نہیں ہے تو اس لیے اب ذرا احتیاط کرنا, اب پکڑ بہت سخت ہوگی. آپ نے بھی یہ سنا ہوگا نا واقعہ. تو اللہ کرے جو لوگ پاکستان کو لیڈ کر رہے ہیں تو خدا کرے کہ وہ ہوش کے ناخن لے لیں. آمین سم آمین. ڈیفینیٹلی انسائڈ آؤٹ وہ بہتر طور پہ سمجھتے ہیں. سر پاکستان کے چیف آف دا آرمی اسٹاف صاحب, انہوں نے بھی ایک بڑا کمال کا ایک اور بیان بھی دیا ہے. آئی تھنک سو ہی واز ان سم ایوارڈز ذرا دیے جا رہے تھے, شہداء اور غازی, ہمارا فخر ان کا احترام ہر پاکستان کے لیے مقدس ہے.
آپ مجھے تبصرہ چاہ رہی ہیں اس
پہ کر دیں تو بڑی مہربانی ہوگی.
نہیں اس کے دیکھیں, جو بھی ملک کے خاطر جان دے, چاہے وہ عام شہری ہے, چاہے فوجی ہے, چاہے پولیس والا ہے, وہ سب کے لیے مقدم ہے, ہمیں اس پہ فخر ہونا چاہیے. لیکن پاکستان میں آج تک کہ جتنے پولیس والے دہشت گردی کی نظر ہو جاتے ہیں ان کے حوالے سے کبھی کسی نے شہید کا لفظ نہیں استعمال کیا, کبھی یہ نہیں کہا کہ وہ پاکستان سب پاکستانیوں کے لیے قابل احترام ہے, مقدس ہیں. تو یہ صرف اگر اس قسم کے جو القابات ہیں یا جو خطاب ہے, یہ صرف اگر آپ صلی افواج کے لیے ہم محسوس کر دیں تو یہ تھوڑی سی زیادتی ہے. بطور پاکستانی میں سمجھتا ہوں آرمی کے سربراہ کو اس طرح کی باتوں سے گریز کرنا چاہیے, خاص طور پر انہوں نے جو تقریر لکھی گزشتہ روز, کیونکہ اس میں لوگ اس بہت سارے ناراض ہوئے. کل سے وہ بحث چل رہی ہے, مجھے لگتا ہے کہ کسی نے ان کو غلط حوالے دے کے, غلط جس کو ریفرنسز کہتے ہیں, تو ان کے منہ سے ایسی باتیں کہلوا دی کہ جس کی وجہ سے وہ ابھی تک تنقید کا نشانہ بنے ہوئے ہیں. کیونکہ ہمیں یہ بھی ذہن میں رکھنا چاہیے کہ چاہے فوجی ہے, چاہے پولیس ہے, چاہے بیوروکریٹ ہے, سب یہ نوکریاں کر رہے ہیں, سرکاری نوکریاں, اور انہوں نے بالکل شعوری طور پہ, کوئی فوجی مطلب فوج میں جانا چاہتا ہے, کوئی سول افسر بننا چاہتا ہے, کوئی بزنس کرنا چاہتا ہے, تو یہ کوئی, اور اس کے بدلے باقاعدہ انہیں مشاہرہ ملتا ہے, یہ باقاعدہ نوکریاں ہیں. تو اس میں تھوڑا سا مجھے یہ میں سوچتا رہتا ہوں کہ آخر صرف جو مسلح افواج سے تعلق رکھنے والے ہیں, یہ ان کے لیے ہم کیوں یہ کہیں کہ وہ تمام لوگوں کے لیے, تمام پاکستانیوں کے لیے وہ مقدس ہیں. میں تو کہتا ہوں کہ دہشت گردی کی نظر کوئی بھی ہوتا ہے, کوئی بھی پاکستانی, چاہے وہ مسلمان پاکستانی ہے, کرسچن ہے یا سکھ ہے, وہ سب قابل احترام ہونے چاہیے, وہ سب قابل فخر ہونے چاہیے کہ پاکستان کے دشمنوں کے وہ نشانہ بن گئے ہیں. تو میں سمجھتا ہوں بڑا اچھا ہوگا احتیاط سے ہم الفاظ کا چناؤ کریں, چاہے وہ ہمارے وزیر اعظم ہیں, چاہے ہماری فوج کے سربراہ ہیں, چاہے ہمارے دوسرے اعلیٰ عہدیدار ہیں, کہ الفاظ کا سوچ سمجھ کے چناؤ کرنا ضروری اس لیے ہے کہ یہ بڑے بڑے عہدوں پہ ہیں اور ان کی ایک ایک لفظ, ایک ایک بات پہ بڑا غور کیا جاتا ہے, وہ لوگ ان سے رہنمائی حاصل کرتے ہیں. تو مجھے ڈر یہ لگتا ہے کہ جب اس نوعیت کی بات کسی اعلیٰ عہدیدار کے منہ سے آتی ہے, نکلتی ہے, تو پھر جو نوجوان ہیں خاص طور پہ جو قانون پڑھ رہے ہیں, جو پالیٹکس پڑھ رہے ہیں, اور کوئی بھی مضمون پڑھ رہے ہیں, یونیورسٹی کے اسٹوڈینٹس ہیں, وہ کیا سوچیں گے؟ یعنی جب آپ کرٹیکل انکوائری کی بات کرتے ہیں تو اگر وہ تنقیدی انداز میں سوچنا شروع کر دیں تو کیا وہ ان تمام باتوں کو وہ ہضم کر پائیں گے جب اس طرح کی آپ جس کو کہتے ہیں کہ ڈسکریمنیٹری انداز میں اگر ذکر شروع کر دیں، آپ سٹریٹیفیکیشن شروع کر دیں کہ یہ فوجی ہے، یہ پولیس والا ہے، یہ بیوروکریٹ ہے، ان کے درجے کم ہیں، تو یہ ایک افسوسناک صورتحال ہے. اس سے قومی جو کوہین جس کو کہتے ہیں اس میں اور جو قومیت کے جذبات ہیں اس سے ابھر کے سامنے نہیں آتے، بلکہ اس سے سوالات بڑے جنم لیتے ہیں. لہذا میری سب سے درخواست ہے کہ آپ اس قسم کے الفاظ استعمال کرنے چاہیے.
بالکل صحیح سر، میری آرمی قابل احترام ہے. اس مجھے وہ دن بھی اپنی ینگ ہڈ کے یاد ہیں کہ جب ہم آرمی پاک فوج کو سلام بڑی رسپیکٹ ہوا کرتی ہوتی تھی. مگر ابھی آپ نے جو بات کہی کہ آرمی از فل ٹائم بینیفیشری ایٹ دی مومنٹ، اگر آپ دیکھیں تو بے شمار انڈسٹریز کو رن کر رہی ہے جو کہ عام لوگوں کے پاس پرائیویٹائز ہو کے زیادہ لوگوں کا بینیفٹ ہو سکتا تھا اس میں سے. اگر آپ پاکستان کے کسی بھی بہترین شعبے کا ذکر کر لیں، وہاں کا انچارج جو ہے وہ ایکس آرمی چیف ہی لگا ہوا ہے، ٹھیک ہے، یعنی ہر جگہ پہ ان کی انٹروینشن ہے. تو میں نے آج تک پولیس کے عہدے سے تو ڈپارٹمنٹ سے تو کبھی کسی کو ان جگہوں پہ نہیں دیکھا. تو وہ لوگوں میں الٹیمیٹلی میرا خیال ہے جو بھی ہوگا. ایک میں آرٹیکل سر پڑھ رہی تھی جس نے کہ کمپرومائز کیا، میں کوشش کرتی ہوں کہ میرا وہ آرٹیکل نکل آئے، میں وہ آرٹیکل بھی نکل آئے. مگر اب عمران خان صاحب از اے ون مین جس نے ان کی بہت بڑی غلطیاں، میں مانتی ہوں کہ ان کی سلیکشن آف دا پیپل واز ناٹ رائٹ، ایبسولوٹلی ناٹ رائٹ. آپ سنیے، وہ ایک چوہان تھے ممبر پارلیمنٹ ہمارے. مجھے یاد ہے ہمارا ڈیلیگیشن گیا تو میرے ساتھ نا انڈینز تھے، اینڈ آئی فیلٹ اشیمڈ، خدا کی قسم اس دن میں نے آئی فیلٹ اشیمڈ کیونکہ یہ سارے یہاں کے میڈیا کے اسٹرانگ لوگ تھے اور ہم چوہان میرا خیال ہے ان کا نام تھا، یا چوہان تو ہم فیاض الحسن چوہان، ایگزیکٹلی سر. تو مجھے یاد ہے کہ وہ اس آدمی نے آئی فیلٹ اشیمڈ، انہوں نے کہا جی میرا جو مہمان، یعنی وہ جو بات کر رہے تھے اس میں ان کی ایک بھی سالڈ گراؤنڈ کی بات نہیں تھی، واز ویری کلوز ٹو پی ٹی آئی، اینڈ ہی سیڈ میرا جو مہمان آتا ہے اور جو میرا خاص مہمان آتا ہے اس کی میں چائے خود بناتا ہوں. مجھے یاد ہے میں نے بلکہ کہا، میں نے کہا سر آپ سے تو ہم کچھ اور ایکسپیکٹ کرتے ہیں، چائے کے لیے تو آف کورس مطلب ہم ہی کینیڈا میں یہاں ڈگنیٹی آف ورک کاؤنٹ کرتی ہے، ٹیم ہارٹن سے منگوا لیتے ہیں یا کوئی بنا لیتا ہے چائے. آپ ان چیزوں کے اوپر فوکس کریں وچ آر مور امپورٹنٹ. تو عمران خان سے اب مجھے لگتا ہے خوف صرف اتنا ہے کہ انہوں نے آج تک جتنی پارٹیز آئیں انہوں نے اگر آرمی کے ساتھ ڈیل کی تو کک بیکس بھی تھے ان کے، سب کے کک بیکس تھے، چاہے وہ پوزیشن کے لحاظ سے ہو چاہے کہ. تو عمران خان نے وہ کمپرومائز نہیں کرنا، تو بیک ڈور سے انہوں نے ایک طرف سے پرانی پارٹیوں کو مثال لگا کے، یہ جناب کاظم سواتی صاحب نے بھی یہ کہا کہ ہمیں کہا گیا کہ آرمی کے ساتھ روابط بحال کیے جائیں، مگر عمران خان صاحب آئی ڈاؤٹ اٹ ویری مچ یہ کریں گے، تو اس کا تو فائدہ ہی کوئی نہیں آرمی سے روابط بحال کرنے کا. اس کے بارے میں
جی کافی باتیں ہم بھی سن رہے ہیں کہ بات چیت چل رہی ہے، بیک ڈور ڈپلومیسی کے ذریعے کوئی ڈیل کرنے کی کوشش کی جا رہی ہے. اب بنیادی طور پہ سوال یہ اٹھتا ہے کہ اگر عمران خان مذاکرات کریں گے تو کس بنیاد پہ کریں گے، کیونکہ ان کے دو تین بڑے مطالبے تھے. ایک کا تعلق تو براہ راست فروری 2024 کے انتخابات سے تھا، جس کو کہتے ہیں چوری شدہ مینڈیٹ. دوسری بات تھی ان کے خلاف، اور بلکہ زیادہ تر وہ بات کرتے ہیں اپنے لیڈروں کے خلاف جو سینکڑوں مقدمات بنے ہوئے ہیں، ان کا خاتمہ تھا. اور پھر ظاہر ہے ان کی رہائی، کیونکہ ابھی تک جیسے اسمی راشد صاحبہ جیسے لوگ ہیں، کینسر سروائیور میاں محمود رشید، عمر سفر شیما، جینیٹر اعجاز چودھری، یہ سب لوگ ابھی تک جیل میں، کوٹ لکھپت جیل میں ہیں. اور عمران خان نے بار بار یہی کہا کہ ان سب کو آپ پہلے رہا کریں. تو اس میں سوال یہ پیدا ہوتا ہے کہ کیا ملٹری اسٹیبلشمنٹ اور موجودہ حکومت اس وقت کی کنسیشن عمران خان کو دینے کو تیار ہیں؟ بظاہر لگتا ہے کہ نہیں، اس لیے کہ ان کو وکیلوں سے بھی ملاقات کی اجازت نہیں ہے، فیملی ان کی بہنیں جو تھی وہ بھی اڈیالہ جیل کے باہر بیٹھی رہی ڈیرا لگا کے انہیں آج کچھ دیر کے لیے گرفتار بھی کیا گیا تھا اور پھر بعد میں رہا بھی کر دیا گیا. وہیں سے ہمارا ایوب وغیرہ کو بھی دراصل گرفتار کیا گیا. تو کچھ دیر پہلے یہ خبر آئی 9 بجے کے قریب کہ ان سب کو رہا کر دیا گیا ہے. سو اگر تو واقعی کوئی مذاکرات یا کوئی بات چیت چل رہی ہوتی تو اس کی کوئی بنیاد ہوگی. اب تازہ ترین جو تنازع نکلا تھا وہ مائنز اینڈ منرلز ایک ایکٹ ہے جو خیبر پختونخوا اسمبلی میں پیش کیا گیا, لیکن وہ وجہ تنازع بن گیا کیونکہ خیبر پختونخوا کے اکثر سیاستدانوں نے ارکان پارلیمنٹ نے اس کی مخالفت کر دی اور پھر یہ کہا گیا کہ شاید یہ مشروط ہو گیا عمران خان کی رہائی سے یا ان کی ضمانت ہونے سے. اب اس میں کس حد تک صداقت ہے معلوم نہیں, لیکن اشارے یہی ہیں کہ اب گزشتہ جب سے یہ اسمبلی میں بل پیش ہوا ہے اتنے اخلاق 4 اپریل سے مجوزہ بل ہے, اس کے بعد سے عمران خان کی وکلا سے جو ان کے اپنے نامزد وکلا ہیں پارٹی رہنما ہیں ان سے ملاقات نہیں کروائی گئی, بہنوں کو ان سے نہیں ملنے دیا گیا. تو اس سے انسان پھر یہی نتیجہ اخذ کر سکتا ہے کہ موجودہ حکومت فی الحال جو حکمران ہیں اس وقت ہمارے وہ اس وقت ڈیل چاہتے ہیں اور اس کے لیے عمران خان کی ان کو سپورٹ چاہیے. عمران خان فی الحال وہ سپورٹ فراہم کرنے کو تیار نہیں ہے اور ان کا یہ خیال ہے کہ میں جیل میں شاید بہتر ہوں بجائے اس کے کہ جو ہم نے بیانیاں دیا ہوا ہے عمران خان نے پی ٹی آئی نے انتخابات کے حوالے سے 9 مئی کے مقدمات کے حوالے سے, وہ تو پھر دھڑام سے نیچے آ جائے گا اگر انہوں نے یہ معاہدہ کر لیا انڈرسٹینڈنگ ہوگی کہ جی آپ مائن منرلز ایکٹ جو ہے وہ پاس کر لیں اس کے بدلے یہ باہر آ جاتے ہیں تو پھر تو بہت ہی جس کو کہتے ہیں نا انگریزی میں بلیٹنٹ ہو جائے گا کہ کوئی نہ کوئی معاملہ اندرون خانہ طے پایا ہے جس کی وجہ سے عمران خان باہر آ گئے. تو ظاہر ہے اس سے ان کی سیاسی ساکھ ان کی سیاسی بیانیاں براہ راست متاثر ہوگا. تو میرا خیال ہے کہ عمران خان کو خود بھی اس بات کا کبھی احساس ہے, اسی لیے وہ لگتا ہے کہ ابھی کسی اس نوعیت کی ڈیل کی طرف آمادہ نہیں ہے.
سر اگین بہت ساری الجھنیں ہیں, جناب فضل الرحمان صاحب کے بے انتہا فالوئرز بھی ہیں اور ہر انسان اپنی فالوئرشپ پہ اپنے مسلز بھی دکھاتا ہے. پی ڈی ایم کا حصہ تھے, انہوں نے کہا پی ڈی ایم ابھی بھی قائم ہے, میں اس کا سینئر ہوں. جناب فضل الرحمان صاحب ایک عرصہ تک کشمیر کمیٹی کو بھی لیڈ کرتے رہے, کشمیر کا بھی کوئی حل نہ نکلا, یعنی ہر آدمی تنخواہ اور مراعات کے پیچھے ہے. کیا بات ہے قوم میں اتنا شعور نہیں ہے کہ وہ پھر بھی انہی پولیٹیشنز کو جو کہ تھالی کے بینگن کبھی ایک سائڈ پہ ہو جاتے ہیں کبھی دوسری سائڈ پہ, جس شو دیئر مسلز جو لوگ ان کے پیچھے ہیں ان کی گراؤنڈ کے اوپر, مگر انہوں نے ملک کو کوئی فائدہ نہیں دیا.
دیکھیے تو بڑی یہ پیچیدہ قسم کا
اسٹیبلشمنٹ نے ان کا فائدہ لیا البتہ.
جی وہ اسٹیبلشمنٹ نے ظاہر ہے ہر وقت فائدہ تو انہی کو ہوتا ہے جب سیاستدان آپس میں لڑتے ہیں, اتفاق نہیں ہوتا تو اس کا فائدہ تو پھر غیر سیاسی عناصر کو ہوتا ہے. اور باقی جہاں تک عوام کی بات ہے تو عوام نے تو گزشتہ کئی انتخابات میں مولانا فضل الرحمان کو ان کے اپنے جو حلقہ ہے اسی میں شکست دی ہے, یعنی وہ وہاں سے جیتے نہیں ہیں جہاں سے علی امین گنڈا پور وہاں سے مسلسل اور ان کے بھائی جیتتے چلے آ رہے ہیں. فیصل کریم کنڈی بھی اسی علاقے سے ہیں, وہ بھی گزشتہ 2 انتخابات وہاں سے ہار چکے ہیں. تو مسئلہ عوام کا نہیں ہے, ظاہر ہے کچھ لوگ ہیں جو کہ آپ کے مستقل ووٹر ہوتے ہیں نظریاتی طور پہ آپ کے ساتھ ہوتے ہیں, لیکن مولانا فضل الرحمان جیسے لوگوں کے لیے ان ووٹرز کی تعداد شاید اب کافی کم ہو گئی ہے. اگر آزادانہ انتخابات ہوتے ہیں تو پتہ چل جائے گا. اور اسی وجہ سے علی امین گنڈا پور ان کا جو کیمپ ہے پی ٹی آئی میں وہ فضل الرحمان کے ساتھ ملنے پہ آمادہ نہیں ہے, کیونکہ ان کے براہ راست سیاسی مخالف ہیں, ایک ہی حلقے سے ان کا تعلق ہے. تو کون چاہتا ہے کہ میں مطلب علی امین گنڈا پور فیصل امین یہ نہیں چاہیں گے کہ وہ اس نوعیت کے حالات پیدا کریں گے جس کا فائدہ براہ راست مولانا فضل الرحمان کو پہنچے. اور اس لیے میں تو سمجھتا ہوں کہ مولانا فضل الرحمان پہ کوئی ہمیں بہت زیادہ وقت بھی نہیں ضائع کرنا چاہیے. انہوں نے ہمیشہ وہی کیا ہے جو ان کو کہا گیا جو یا جو ان کو آخری وقت میں سوٹ کرتا ہے. نعرہ لگانے سے بڑکے مارنے سے وقتی طور پہ کچھ لوگوں کو وہ خوش کر لیتے ہیں, لوگوں میں ایک نیا جذبہ بھی پیدا ہو جاتا ہے, लेकिन आखिर में वही होता है जो चाहने वाले चाहते हैं, और हमारे आप जैसे लोग फिर देखते रह जाते हैं। मैंने तो खैर कभी उम्मीदें नहीं लगाई, लेकिन बहुत सारे लोग उम्मीदें लगा बैठते हैं और बाद में उनको मायूसी भी होती है। और ये मुसलसल एक तवील सिलसिला है, तवील कहानी है, तो इसमें मेरा ख्याल है कि हमें तो बहुत ज्यादा इस पर तवज्जो भी नहीं देनी चाहिए।
बहुत शुक्रिया सर। आज एक और मामला के जो पंजाब की गवर्नमेंट, नहीं मैं पंजाब की गवर्नमेंट से पहले आना चाहती हूँ, जो जो बीएनए है बलूचिस्तान पार्टी, जनाब अख्तर मैंगल साहब, उन्होंने अपना धरना खत्म किया था, यानी वो जो एडवांसमेंट थी टुवर्ड्स क्वेटा, और जाहिर है जो ताकतवर हल्के उनके प्रेशर में उन्होंने वापस किया था, मगर उन्होंने कहा है कि बलूचिस्तान भर में नए एहतजाज का ऐलान किया, इसके बारे में कुछ कहेंगे। और आज बल्कि जब ये मैं कवर कर रही हूं तो आज ही उन्होंने कहा है कि पाकिस्तान में एक और खारजियों को मार दिया गया, यानी वही मसले लोगों की अटेंशन डाइवर्ट करने के लिए, और जाहिर है कुछ लोग गलत काम कर भी रहे हैं, इसके बारे में भी अपनी राय दे दीजिए।
नहीं देखिये, अख्तर मैंगल साहब ने तो ये मार्च शुरू किया था कि हम खुजदार से शुरू होंगे, क्वेटा तक आएंगे, वहां फिर अपने मुतालबात, और मुतालबात में सिर्फ फहरिस्त जाहिर है डॉक्टर मारंग बलोच है, फिर डॉक्टर मारंग बलोच का जो काज है वो मुतालबे करी कि जितने जो लोग गुमशुदा हुए हैं, जबरी तौर पर गुमशुदा किए गए हैं, उन्हें पेश किया जाए। अब उनकी तादाद हजारों में या सैकड़ों में है ये हमें नहीं मालूम, लेकिन बहरहाल एक बात हकीकत है कि इस वक्त बहुत बेशुमार हजारों नौजवान जो है वो डॉक्टर मारंग बलोच के साथ इजहार यकजहती कर रहे हैं, उनकी जो कॉज है, उनके जो मुतालबे हैं, उनके साथ वो खुद को एसोसिएट भी करते हैं। और जाहिर है ये एक सूरत हाल, फिर जब ये लोग सड़कों पर निकल आते हैं तो वो आम जिंदगी के लिए, ट्रैफिक के लिए, फिर हमारे सिक्योरिटी इदारों के लिए ये फिर ज़ाहिर काबिल कबूल नहीं होती, क्योंकि रखना तो पड़ता है मामूलाते जिंदगी में, तो एक प्रेशर बड़ा गैर मामूली बना हुआ है। उसमें अलबत्ता यह है कि हमारे फौज के सरबराह ने गुज़िश्ता दिन भी ये कहा कि ये 1500 लोग समझते हैं कि ये बलूचिस्तान को अलहदा कर देंगे पाकिस्तान से, तो ये बड़ा एक मैं समझता हूँ इश्तियाल अंगेज बयान था, जिस बात में वो कह गए उन्हें नहीं कहना चाहिए था। ये तो बड़े अहदों पर फायज लोग हैं, इन्हें तो जैसे शुरू में भी हमने कहा कि बड़ी नाप तोल के बात करनी चाहिए, और ऐसी बात करने की का फायदा क्या है। हम देखते हैं कि हर रोज बलूचिस्तान में, खैबर पख्तूनख्वा में हमले तो हो रहे हैं, उनका मकसद बलूचिस्तान को अलहदा करना नहीं है। मैं इतना मुझे तो कम अज कम समझ आ गई है इतने अरसे में कि इनका मकसद बलूचिस्तान को अलहदा करना नहीं है, बल्कि पाकिस्तान के नाम को, पाकिस्तान की रेपुटेशन को पचौके लगाना है, पाकिस्तान की सिक्योरिटी फोर्सेज को मसरूफ रखना है ताकि इनकी तवज्जो किसी और तरफ जा न सके, और ये उस जंग का हिस्सा है जो दुश्मन ने पाकिस्तान पे मुसल्लत कर रखी है। तो मैं तो बार बार ये कहता हूं कि ये एक ऐसी जंग है जिसके लिए हम मदद भी उन लोगों से मांगते हैं जिन पे हमें शक है कि वो इसको सपोर्ट कर रहे हैं। वजीर दाखिला हमारे मोहसिन नकवी साहब ने आज भी अकवामी मुत्तहिदा के किसी अफसर से बातचीत करते हुए कहा कि दहशतगर्दी में अकवामी मुत्तहिदा को भी पाकिस्तान का साथ देना चाहिए। वो जो
बताने क्या एतराज है, मतलब आज तक आप किसी प्लेटफॉर्म पे भी पाकिस्तान, सॉरी टू इंटरप्ट यू, बयान देना, अभी मैंने प्रोग्राम के शुरू में आपसे बात करी थी तो वो हमारे ऑफिस में है, तो वो कहने लगी पाकिस्तान ने करारदाद पेश कर दी गई फलां मुल्क के लिए कि हम उसको एक्सेप्ट नहीं करेंगे। मैंने कहा बैकडोर से तो उनको एक्सेप्ट करने की बात हो रही है, आप सऊदी अरेबिया की बात करें, एक्सेप्ट होने की बात, आई डोंट ब्लेम एनीबडी, ठीक है। अब्राहम अकॉर्ड्स के तहत जो कानून चेंज होता चला जा रहा है, तो मतलब बयान देने में तो हर आदमी सिर्फ अपनी पब्लिसिटी चाहता है ना, पब्लिसाइज करना चाहता है अपने आप को। जब आपने भी हम बलूचिस्तान का जिक्र कर रहे हैं, ऑफकोर्स फजलुर रहमान साहब भी इज एन इन्फ्लुएंसर, उनकी पैरोकार जाहिर है, और कुछ लोग तो पोलिटिकल पार्टी
अपने ओरिजिनल हल्के से तो वो मुंतखब नहीं हुए थे, बल्कि बलूचिस्तान से जाके मुंतखब हुए।
आई एग्री, दिस इज व्हाट आई एम सेइंग नाउ, और आप इमेजिन कीजिएगा कि अगर अमेरिका ऑफ कोर्स दुनिया बदल रही है, इट्स डेफिनेटली वर्ल्ड मैप चेंज होने जा रहा है। अमेरिका ने कहा है कि वो डायरेक्टली ईरान के साथ निगोशिएट करेगा। अमेरिका के इंडिया के साथ ताल्लुकात बहुत अच्छे हैं। पाकिस्तान को ब्लैकमेल किया जाएगा, मगर अफगानिस्तान के साथ अमेरिका ने डायरेक्ट निगोशिएट करना शुरू कर दिया। जुल्म खलीज जाती तौर पे आ जाते हैं। जब ये तालिबान की हुकूमत आई थी तो जो इंजन थी उन्होंने रैप अप किया था, आपको याद है इन्होंने कितना अफगानिस्तान में काम किया था। अगर अब अमेरिका डायरेक्टली अप्रोच कर लेता है ईरान को और अफगानिस्तान को, इसकी डायरेक्ट बेनिफिशरी कौन होगा? इंडिया होगा। और पाकिस्तान पे मुझे अफसोस भी होता है, तरस भी होता आता है, मेरी क़यादत की गैर जिम्मेदारी है कि हम ईस्ट एंड के ऊपर भी एक जंग के लिए खड़े हैं और हमने वेस्ट एंड पे दो मुस्लिम कंट्रीज को अपना दुश्मन बना लिया और हमारा ईस्ट एंड वेस्ट पे आके भी हमें कंट्रोल कर रहा है। चाहे वो आप उनको खारजियों का नाम दे दें, आप खारजियों को मारे, आपने तो अपनों को मारना शुरू कर दिया। इसके बारे में आप, इट्स अ वेरी सीरियस एंड डीप थॉट, आई जस्ट वॉन्ट टू हैव योर इनपुट ऑन दैट।
ताजा तरीन खबर तो यह है कि रूस ने अफगान तालिबान पे जो आयद पाबंदियां थी वो खत्म कर दी, उन्हें दहशतगर्दों की लिस्ट से निकाल लिया है। और ये गालिबन एक ऐसी मूव है काफी दिन से जिसका जिक्र तो हो रहा था, लेकिन जिस तरह अमरीका और तालिबान के रवाबित में कुछ इजाफा हुआ है तो गालिबन उसको थोड़ा सा न्यूट्रलाइज करने के लिए रूस ने अभी बिल आखिर ये कदम उठा लिया है। तो इसके बाद अब अगला कदम तालिबान की हुकूमत को बाकायदा तौर पर तस्लीम करना है। और अब ऐन मुमकिन है कि कुछ अरसे के बाद चीन भी कुछ ऐसे इकदाम कर ले। चीन ने तो पहले ही फुल सफीर भेजा हुआ है काबुल, और काबुल का सफीर उन्होंने खुद वहां पे एक्रेडिट किया हुआ है। तो इसमें ऐसा लगता है कि इन मुल्कों ने अब बराह रास्त अफगानिस्तान के साथ रबते शुरू कर दिए हैं, डायरेक्ट डायलिंग जिसको कहते हैं। पहले पाकिस्तान का सहारा लेते थे, लेकिन अब मालूम नहीं क्यों पाकिस्तान से लगता उन्होंने रुख मोड़ लिया और डायरेक्ट डायलिंग शुरू कर दी है काबुल और कंधार के साथ। एक लम्हा फिक्रिया बहरहाल पाकिस्तान के लिए होना चाहिए। हमारे खुसूसी नुमाइंदे गुज़िश्ता रोज वो के आए थे, बुध के रोज काबुल से वो के आए, और अब सुना है कि हमारे वजीर आजम नायब वजीर आजम साहबदार भी शायद जल्दी दौरा कर लें। लेकिन और उसकी बुनियादी वजह भी शायद यही लगती है कि जिस तरह दूसरे ममालिक तालिबान के साथ रवाबित बढ़ा रहे हैं, खुद हमें अब तश्वीश शायद लाहक हो गई कि कहीं हम पीछे न रह जाएं। हालांकि हमें तो ये रवाबित मुसलसल कायम रखने चाहिए थे, उसमें काफी सर मेहरी आ गई थी, वो चूंकि सरहद पे कुछ ऐसे वाकयात हो गए थे। तो दुआ ये करनी चाहिए कि हमारे रहनुमा जो हैं इसको एंड सिर्फ रिएक्शन के तौर पे, रद्द अमल के तौर पे काबुल और कंधार के साथ बात न करें, बल्कि एक प्रोसेस के तौर पे ये सिलसिला जारी रखें ताकि उसमें दूसरे ममालिक को फिर पाकिस्तान के मफादात को नुकसान पहुंचाने का कम से कम मौका मिले।
बहुत शुक्रिया सर। टुवर्ड्स द एंड ज़हरा आप, मैं बहुत सारी चीजों के बारे में अगर नहीं भी जानती तो आपसे रिक्वेस्ट है। बाय द वे मैं आपको बताना चाहती हूँ, दुनिया में अवेयरनेस